بسم اللہ الرحمن الرحیم. ناظرین السلام علیکم. انداز جہاں کے ساتھ محمد مہدی شرافت حاضر ہے. ہمارا ای میل ایڈریس ہے andaz_jahan@sahartv.ir اور ہماری ویب سائٹ کا پتہ ہے urdu.sahartv.ir. اور میمو اسکینڈل، نیٹو کا حملہ اور پاکستانی سیاست پر اس کے اثرات آج انداز جہاں میں ہماری گفتگو کا موضوع ہے. تو لیجیے ملاحظہ فرمائیے انداز جہاں. ناظرین، میمو اسکینڈل اور اس کے بعد نیٹو کے حملے کے نتیجے میں جہاں ایک طرف پاکستان اور امریکہ کے تعلقات میں کشیدگی شدید تر ہوئی، وہیں پاکستان کے اندر بھی حکومت اور فوجی قیادت کے درمیان کسی حد تک شکر رنجی اور کشیدگی پیدا ہوئی. اگرچہ حکومتی حلقوں نے بارہا اس کی تردید کی ہے، مگر بعض سیاسی خیموں اور صحافتی حلقوں نے نہ صرف یہ کہ اس کشیدگی کو محسوس کیا ہے بلکہ ان میں سے بعض نے بوٹوں کی دھمک بھی محسوس کر لی ہے. چنانچہ صدر آصف علی زرداری کی علاج کے لیے دبئی روانگی کو بھی بعض حلقے اسی تناظر میں دیکھتے ہیں، اور بعض نے تو صاف الفاظ میں ایوان صدر سے ان کی روانگی سے اس بات کو تعبیر کیا ہے. اس درمیان بعض تجزیہ نگاروں کا یہ بھی کہنا ہے کہ اس بار فوج براہ راست سامنے آنے کے بجائے کسی قابل اعتماد اور بے داغ سیاسی شخصیت کو سامنے لا کر اقتدار اپنے کنٹرول میں لینا چاہتی ہے. تو آئیے چلتے ہیں اسلام آباد اسٹوڈیو، جہاں اس وقت پاکستان کے ایک سینئر تجزیہ نگار صفدر رضا صاحب موجود ہیں. صفدر رضا صاحب، السلام علیکم جناب.
وعلیکم السلام جناب، میں محمد مہدی شرافت صاحب.
صفدر رضا صاحب، پاکستان کے سیاسی حالات اس وقت کس رخ پر جا رہے ہیں؟
جیسے کہ آپ نے خود پروگرام کے آغاز میں اشارہ فرمایا، اور یہ بالکل آپ نے بجا کہا کہ کچھ عرصہ سے پاکستان میں ایسے لگتا ہے کہ انسٹیبلٹی ہے اور عدم استحکام ہے، اور سیاسی اور ہماری جو طاقتیں ہیں جس کو اسٹیبلشمنٹ کہا جاتا ہے، جس سے فوج مراد لیا جاتا ہے، وہ لاگر ہیڈ پہ ہیں، وہ کچھ فیصلہ نہیں کر پا رہی. لیکن اگر آپ اس کو تجزیہ دیکھیں اور پاکستان کے کچھ تجزیہ نگاروں کی آراء کو مد نظر رکھیں، تو ایک بات بڑی واضح ہوئی ہے کہ کچھ عرصہ سے جب سے امریکہ نے محسوس کیا ہے کہ شاید پاکستان افغانستان کا امریکی حل قبول کرنے کی طرف مائل نہیں ہے. امریکی حل کا مطلب یہ ہے کہ امریکی ہیجمنی میں رہے اور پھر ریجنل پاورز کو طاقت دی جائے، بالخصوص ہندوستان کا افغانستان میں اثر و رسوخ ہو، اور پاکستان جو ہے وہ طالبان اور اس طرح کی پاورز کو جو ہے وہ امریکہ پلیٹ میں رکھ کے پیش کر دے. اور جب امریکہ کی یہ خواہشات پوری نہ ہوئیں تو لوگ، بہت سے تجزیہ نگار اس بات پر متفق ہیں کہ پاکستان کے موجودہ حالات امریکہ کی اس پالیسی کا حصہ ہے جس میں وہ پاکستان کو عدم استحکام سے دوچار کرنا چاہتا ہے. میں اس بات کی وضاحت کرنا چاہتا ہوں کہ آپ دیکھیے کہ میمو گیٹ سکینڈل ہے، وہ مئی کی بات ہے، یہ بقول ان کے یہ 10 مئی کو خط لکھا گیا، لیکن اچانک نومبر میں یہ بات اٹھ گئی، اور 10 اکتوبر کو جو ہے وہ اس میمو گیٹ سکینڈل کے منصور اعجاز نے فائنینشل ٹائمز میں مضمون لکھ مارا، اور پھر جو ہے پاکستان کی اسٹیبلشمنٹ کے لوگ اسے ملے، اور پھر پاکستان میں یہ ایک بم دھماکے کی طرح کوئی دن نہیں جاتا کہ اس پر بات نہ ہو. تو زیادہ تر تجزیہ نگاروں کی یہی رائے ہے کہ یہ امریکہ ہے جو پاکستان کے حالات کو بہت ہی زیادہ ڈسٹرب کر رہا ہے، جو امریکہ ہی ہے جو پاکستان کو عدم استحکام سے دوچار دیکھنا چاہتا ہے. آپ دیکھیے کہ حالات بالکل درست سمت میں جا رہے تھے، لیکن اچانک ڈوبیس کردار کے اور مشکوک کردار کے لوگ سامنے آتے ہیں، اور وہ منصور اعجاز جو کہ پاکستان کی سیکورٹی فورسز، بالخصوص ISI اور پاکستان فوج کے خلاف بولتا رہا ہے، اس کا نیوز ویک اور CNN पे इंटरव्यू आता है और ये तारीख में पहली दफा हुआ है कि उसका न्यूज वीक में भी आर्टिकल और इंटरव्यूज आए हैं, और ये इशारा है कि वो कितना अमेरिकन एस्टेब्लिशमेंट के तहत काम करना चाहता है। आपने देखा कि सन 1999 में अचानक जो है वो पाकिस्तान में पॉलिटिकल हुकूमत ख़त्म करके फौज को इख्तदार दिया गया था, क्योंकि लगता ऐसे है कि एक स्टेज ड्रामा था कि उन्होंने अफगानिस्तान पर कब्जा करना था और इस इलाके में आना था और पाकिस्तान को डिस्टेबलाइज कर दिया गया उन्होंने, और क्योंकि अमेरिका जो है वो फौज के साथ ज़्यादा अच्छे तरीके पर काम कर सकता है। तो आप देखें कि जब भी अमेरिका को ज़रूरत पड़ती है अपने इलाके में असर रसूख करने के लिए तो वो फौज की मदद हासिल करते हैं और पाकिस्तान की फौज उसकी ज़्यादा बेहतर इत्तेहादी है। तो अब भी यही लगता है कि पाकिस्तान में ये सारा मेमोगेट स्कैंडल जो है वो उन्हीं के इशारे पर चलता आ रहा है, और लगता यही है कि पाकिस्तान में सिविल अथॉरिटी को कम करके और उसको नाकाम साबित करके और बांग्लादेश की तरह का एक और मॉडल लाया जा रहा है जिसमें टेक्नोक्रेट्स की हुकूमत होगी, ऑफ कोर्स भी उसके साथ होंगे, और जो है वो कुछ अरसे तक जमहूरियत नामी वायरस से जान छुड़ाएंगे और अमेरिका की मनमानी के फैसले होंगे। लेकिन बहरहाल कुछ तजिया निगार इसको मुश्किल करार देते हैं, लेकिन बहरहाल सब इस बात पर मुत्तफिक हैं कि अमेरिका नामी इफरीत जो है इस अदम इस्तेहकाम के पीछे ज़रूर काम कर रहा है।
बहुत बहुत शुक्रिया जनाब, बहुत बहुत शुक्रिया सफदर रजा साहब, और लंदन स्टूडियो में पाकिस्तान के मुमताज़ दानिश्वर अली जाफर जैदी साहब मौजूद हैं। जैदी साहब, ये जो बेयकीनी की कैफियत पाकिस्तान के अंदर पाई जाती है, इसके बारे में आपका तज़िया क्या है?
जी, ये बेयकीनी तो जब से हमने आँख खोली जब से ही मौजूद है
जी।
अब फर्क ये हुआ है कि पहले अमेरिका उस तरह का फ्री हैंड पाकिस्तान में नहीं चाहता था जिस तरह के अब उसको चाहिए। ये फ्री हैंड उसको उस तरह का ही फ्री हैंड चाहिए जैसे कि उसको अफगानिस्तान में मिला है, जैसा कि उसको इराक में मिला है। पाकिस्तान में ये फ्री हैंड ना तो कोई भी सिविल हुकूमत दे सकती है इलेक्टेड, और ना ही फौज इसकी मुतहम्मल हो सकती है, क्योंकि अगर अमेरिका को पाकिस्तान में फ्री हैंड दिया जाए तो फिर इतनी बड़ी फौज की जस्टिफिकेशन और उनके अपने सर्वाइवल का इसमें मसला है। एक तो ये पॉइंट है। दूसरा ये है कि पाकिस्तान जब से बना उसके बाद लियाकत अली ख़ान ने तो इसको डाल दिया था पाकिस्तान को अमेरिका की गोद में, और जब से ये अमेरिका की गोद में बैठा हुआ है। लेकिन हुआ ये रहा, होता ये रहा है कि फौजी हुकूमतों के ज़रिए जो सिविल हुकूमतें थीं, इलेक्टेड हुकूमतें थीं, उन पर कंट्रोल किया जाता था, और जब कभी भी सिविल हुकूमत ख़ास तौर से भुट्टो साहब जैसी हुकूमत जो कि इलेक्टेड भी थी और जो अमेरिका के साथ उस तरह के कुर्बत में नहीं थी, तो फिर उसको टॉपल भी किया गया और फिर भुट्टो साहब को फांसी भी दी गई। तो ये फौज के ज़रिए ये अमल होता रहा। ये पहली बार हुआ है पाकिस्तान में कि वो सिविल हुकूमत के ज़रिए फौज को कंट्रोल करना चाहते हैं। उसमें ये जो इस वक्त हुकूमत में या अपोजिशन में लोग हैं उनमें से कुछ कॉन्शियसली इस अमेरिकन एजेंडे पर काम कर रहे हैं, उन्हें मालूम है अमेरिका वहाँ क्या चाहता है, उसका वो हिस्सा भी बने रहे हैं। उसको अगर आप इस पूरे पिछले 4-5 साल की जो सियासत का अरसा है और उससे पहले भी थोड़ा सा जाएं, तो उसमें सियासतदान जो इस वक्त हुक्मरानी में हैं, इनका एक तो अवाम से कोई ताल्लुक नहीं है, अवाम का इनसे कोई ताल्लुक नहीं है, और ये वो लोग हैं जिनकी रूट्स अवाम में उस तरह नहीं हैं जिस तरह के वहाँ की जैनमन क़यादत की थी। तो इनके ज़रिए आर्मी पर कंट्रोल करने का जो रास्ता है वो अमेरिका ने इख्तियार किया और वो आर्मी नहीं होने दे रही। तो ये क्लैश है, इसको मैं यूं कहूँगा कि जो पेंटागन या कहिए CIA और ISI के दरमियान जो एक क्लैश चला है, जो 2 मई के बाद चला है, उससे पहले भी मौजूद था थोड़ा बहुत, लेकिन ये चला है 2 मई असामा के वाक़े के बाद। और उसके बाद से ये टेंशन डेवलप होती रही और उसमें CIA ISI के इस टेंशन में जो यहाँ की हुकूमत है पाकिस्तान की, उसने अपना मुकम्मल हिस्सा अदा करने की कोशिश की अमेरिका के हक़ में, जिसको के फौज ने एक्सेप्ट नहीं किया बज़ाहिर लगता है, और ये टेंशन अब डेवलप हो गई है पाकिस्तान के अंदर भी हुक्मरानों के दरमियान और फौज के दरमियान। और अल्टीमेट पाकिस्तान में इस वक्त जो डिसीजन मेकिंग है और हमेशा रही है वो फौज ही रही है, जब तक के अवाम ताकत का सरचश्मा नहीं बनते, क्योंकि असल ताकत तो 17 करोड़ अवाम की है, वो ताकत तो एक तरफ है, उस पे तो उस ताकत की तरफ तो किसी की नज़र नहीं है, ना ही वो ताकत बन पाई है। जो हुक्मरान हैं उनके अपने मसले हैं, उनके ज़ाती मफादात हैं, फ़ौज के अपने इंटरेस्ट हैं। तो जो असल ताकत इस वक्त इमर्ज होनी चाहिए थी वो थी अवाम की ताकत, वो नहीं है, और इसलिए नहीं है कि अवाम की ताकत अमरीका के ख़िलाफ़ है। पाकिस्तान के 90% लोग सड़कों पर भी, गली मोहल्ले ज़ाती महफिलों में बरमला अमरीका की, पाकिस्तान की पॉलिसी जो उसकी है उसके ख़िलाफ़ हैं। अब ये जो चंद % हैं जो कि अमरीका की वहाँ पर इंटरेस्ट का तहफ़ करते हैं, उसमें आर्मी भी हमेशा करती रही है, अब थोड़ा सा इनके दरमियान एक क्लैश आ गया है, क्लैश ऑफ इंटरेस्ट, और अमेरिका का फ्री हैंड मैं समझता हूँ पाकिस्तान की फ़ौज उस तरह से नहीं होने देगी जैसा कि अफ़गान और इराक में उसको मिला है। अब फ़ौज का अपना क्या रोल होगा ये अब देखने की बात है, क्योंकि ये मेमो का स्कैंडल है, जरदारी साहब का अपने इलाज के लिए मुल्क से बाहर जाना है, और बेशुमार चीज़ें हैं जिस पे स्पेकुलेशंस हो रही हैं, लेकिन एक बात बहुत वाज़ह है कि फ़ौज और सिविल इस हुकूमत के दरमियान एक तरह की चपकलश चल पड़ी है।
बहुत बहुत शुक्रिया जैदी साहब। और टेलीफोन लाइन के ज़रिए हमारा राबिता बरकरार हुआ है पाकिस्तान के सीनियर तजिया निगार शकील सिद्दीकी साहब से। सिद्दीकी साहब अस्सलाम वालेकुम जनाब।
जी वालेकुम सलाम।
जनाब मौजूदा सूरत हाल के बारे में आप क्या कहते हैं?
मौजूदा सूरत हाल गैर मुतवक्को नहीं है
जी,
बिलाखिर ये होना था, और उसकी बुनियादी वजह ये है कि कोई भी ऐसा सियासी ढांचा जो कानून आईन और आवाम की राय के अलग रकम उस्तवार किया जाएगा वो नापायदार होगा। जो मौजूदा ढांचा है सियासी और जो लोग हुकूमत में बरसर इख्तदार हैं, ये फिर हकीकत जो है जो परवेज मुशर्रफ और बेनजीर भुट्टो के दरमियान जो एक अंडरस्टैंडिंग हुई थी और जिसके बाद इंतखाबात हुए, उस इंतखाबात में जिस तरह से अमेरिका ने अपना किरदार अदा किया और मरकज से लेकर सूबों तक की हुकूमत साजी की तश्कील में जिस तरह से बराह रास्त अमरीकी एहलकार और हुकाम मुलविस रहे, उसमें हकीकत तो ये है कि जो इस वक्त हुक्मरान इत्तेहाद है वो सारे के सारे वो प्रो अमेरिकन हैं और वो अमेरिका के तयशुदा मंसूबे के मुताबिक जो है वो इत्तेहादी हुकूमत का हिस्सा बने हैं, और इस सूरत हाल में जो हुकूमती निज़ाम तश्कील पाया था वो मुस्तकिल जो है एक गैर यकीनी सूरत हाल से दो चार रहा, और ये कोई पहला वाक़ नहीं है कि जरदारी साहब की हुकूमत को इस तरह के बहरान का सामना करना पड़ा, बल्कि इससे कबल जो है जब चीफ जस्टिस ऑफ पाकिस्तान की बहाली का मसला था उस वक्त भी हालात इस नहज पर पहुंच गए थे कि जब फौज ने मुदाखलत की और फौज की मुदाखलत के बायस जो है उनकी बहाली अमल में आई, उस वक्त भी ये सूरत हाल पाकिस्तान के अंदर पैदा हुई थी, और इस वक्त जो सूरत हाल है उसमें बुनियादी तौर पर जो है वो अख्तियारात की कशमकश नजर आती है। जाहिर है کہ جو پاکستان کی پوری تاریخ ہے اس میں ملٹری اسٹیبلشمنٹ کا جو کردار رہا ہے وہ اس کا جو آئی ایس آئی کا جو پولیٹیکلائزنگ رہا ہے وہ پوری طرح سے جو ہے وہ فعال اور مستعد رہا ہے اور اس نے اپنے منمانے فیصلے بھی کروائے ہیں. لیکن یہ زرعی صاحب نے بالکل صحیح کہا کہ ایبٹ آباد کے واقعے کے بعد اور یہ میمو گیٹ اسکینڈل کے واقعے کے بعد جو صورتحال پیدا ہوئی اس سے یہ محسوس ہوتا ہے کہ جو موجودہ ملٹری اسٹیبلشمنٹ ہے اس کا اعتبار اور اعتماد جو ہے وہ زرداری حکومت کے اوپر سے اٹھ گیا ہے اور ان کی جو بیماری ہے وہ اور پھر حسین حقانی جو امریکہ میں پاکستان کے امبیسڈر تھے اس سارے عمل کے نتیجے میں جو ہے یہ ایک کیفیت جو ہے وہ جو جنم لے رہی ہے یہ ایک اس پورے ناپائیدار اور غیر حقیقی سیاسی عمل کا نتیجہ ہے جو اس وقت ہمارے سامنے پیش آ رہی ہے. اب اصل سوال تو یہ ہے کہ آئندہ کا مستقبل کیا ہوگا, آئندہ نظام بنے گا اور جو موجودہ نظام ہے وہ کس طرح سے سمجھے گا. میرے خیال سے اس وقت دو چیزیں بڑی اہمیت کی حامل ہیں, اس میں ایک بات تو یہ ہے کہ کس طرح سے جو ہے وہ زرداری صاحب سے نجات حاصل کی جائے اور ایسی نجات حاصل کی جائے کہ وہ سیاسی شہید بھی نہ بننے پائیں اور ملک کی جو سیاسی کیفیت ہے صوبوں کے اندر اس کو بھی کوئی بہت بڑا ڈینٹ نہ لگے. اور دوسری بات یہ ہے کہ مستقبل میں جو ریپلیسمنٹ ہوگی, کیونکہ یہ بات ایک بڑی واضح ہے کہ سپریم کورٹ کا جو موڈ ہے اور عوام کا جو موڈ ہے اور جو ملک کے معاشی صورتحال ہے اور امن و امان کی جو صورتحال ہے اس میں فوج براہ راست تو کوئی مداخلت کی ذہن اپنا نہیں رکھتی ہے. البتہ وہ کبھی بھی یہ نہیں چاہے گی کہ اس کی مرضی کے بغیر کوئی ایسا سیاسی ڈھانچہ استوار کیا جائے جس میں اس کا عمل دخل نہ ہو. لہذا اس بات کا تو قوی امکان ہے کہ آئندہ سال کا جو آغاز ہے اور یا پورا آئندہ سال جو ہے 2012 وہ پاکستان میں انتخاب کا سال ہوگا اور اس انتخاب سے پہلے جو آپشن اس وقت انڈر کنسیڈریشن ہے اس میں دونوں ہی چیزیں ہیں. ایک تو یہ ہے کہ زرداری صاحب کی رخصتی عمل میں آئے کسی ایسے طریقے سے جس میں موجودہ سیاسی ڈھانچہ جو ہے وہ متاثر نہ ہو. دوسرے یہ ہے کہ پارلیمنٹ کے اندر ان ہاؤس تبدیلی آئے جس میں وزیر اعظم جو ہے ان کا بھی کردار اتنا زیادہ مستحکم اور جو ہے وہ اسپاٹ لیس نہیں رہا ہے. اور تیسری صورت یہ ہے کہ خود جو ہے وہ وزیر اعظم جو ہے وہ صدر کو اسمبلی کی تحلیل ہونے کا مشورہ دیں اور اسمبلی تحلیل ہونے کے بعد جو ہے کوئی کیئر ٹیکر سسٹم جو ہے وہ قائم کیا جائے اور آئندہ 3 مہینے کی مدت میں یا 4 مہینے کی مدت میں انتخابات کرائے جا سکیں. تو یہ مختلف کنسیڈریشن ہیں لیکن اس میں سب سے اہم چیز جو میں سے میں نے بات کہی وہ یہ ہے کہ خود سیاسی جماعتوں کی جو کیفیت و حالت ہے وہ یہ ہے کہ ملک کے موجودہ سیاسی حالات میں کوئی بھی سیاسی جماعت تنہا اس پوزیشن میں نہیں ہے کہ وہ انتخابات میں حصہ لے یا جیتے اور جیت کے بعد تنہا حکومت سازی کرے. اس لیے اس بات کے امکانات پیدا ہو رہے ہیں کہ مختلف سیاسی اتحاد سرکاری اتحاد کے مقابلے میں عمل میں آئیں گے. اس میں جو بات نظر آ رہی ہے اس میں ایک بات تو یہ ہے کہ نواز شریف صاحب اور عمران خان صاحب یہ دو بڑے فریق ہیں اور ان کا جو کردار ہے پیپلز پارٹی کے بعد جو ہے وہ اپنی قوت و طاقت کے اعتبار سے عوامی پذیرائی کے اعتبار سے پنجاب اور سندھ میں اور صوبہ سرحد میں بھی قابل عمل ہے. لیکن عمران خان صاحب بھی اور نواز شریف صاحب بھی بغیر اپنے کچھ ساتھیوں کو ملائے پیپلز پارٹی کا تنہا مقابلہ نہیں کر سکتے. اس لیے یہاں پر جو ہے پنجاب میں بالخصوص جو ہے جماعت اسلامی جو ہے وہ ایک اہمیت اختیار کر گئی ہے اور اس وقت جو ہے وہ دونوں بڑے سیاسی گروپوں کی کوشش یہ ہے عمران خان صاحب کی بھی اور نواز شریف کی بھی کہ وہ جو سب سے بڑی دینی سیاسی جماعت ہے جماعت اسلامی اس کی تائید حاصل کرنے کی کوشش کریں. چنانچہ انہوں نے ابھی گزشتہ روز جو ہے قبل جو ہے وہ ممتاز بھٹو صاحب کے ذریعے سے جماعت اسلامی کے امیر پاکستان کے جو ہیں سید منور حسن صاحب کو ایک پیغام بھی بھیجا اور انہوں نے یہاں ان سے بہت طویل ملاقات کی اور اس ملاقات میں جو بظاہر یہ محسوس ہو رہا ہے कि एक ब्रॉड बेस अलायंस बनने की तैयारी जो है वो जोर पकड़ गई है। दूसरी तरफ मुत्तहिदा मजलिस अमल की जो सियासी मजहबी जमातों का एक बड़ा इत्तेहाद था और ये मुतवल मुशर्रफ के जमाने में कायम हुआ था, उसकी भी बहाली के लिए सबसे ज्यादा ख्वाहिशमंद जो है वो मौलाना फजलुर रहमान साहब और उनकी जमात जमीयत उलमाए इस्लाम है। लेकिन जमीयत उलमाए इस्लाम क्योंकि किसी न किसी दर्जे में अब भी यानी वो हुकूमत से निकलने के बावजूद जो है वो जरदारी साहब की हिमायत में उनके साथ खड़ी हुई है, इसलिए दीगर जो रिलीजियस पार्टी हैं वो जमीयत उलमाए इस्लाम के बारे में बड़ी रिलेक्टेंट हैं और वो मुत्तहिदा मजलिस अमल की बहाली के बारे में रिजर्वेशन रखती हैं। चुनाचे ये बात तो थोड़ा सा मुमकिन नजर नहीं आ रही है कि मुत्तहिदा मजलिस अमल अपनी साबका हैसियत में बहाल हो, लेकिन ये है कि कोई नया सियासी इत्तेहाद जो है वो मौजूदा सियासी बहरान और सियासी खला को पुर करने के लिए जो है वो तेजी से उस पर काम हो रहा है और गालिब इम्कान ये है कि कोई भी अगर मौजूदा हुकूमत के सिस्टम में तब्दीली अमल में आती है तो वो इत्तेहाद जो है वो फौरी तौर पर जो है वो सियासी मंजरनामे में सामने आ जाएगा। तो ये जो कैफियत है बदकिस्मती से इसमें एक बार फिर यही हो रहा है कि जो अवाम के मसाइल हैं और मुल्क की सलामती और उसकी बका और उसकी आज़ादी के जो मसाइल हैं वो फिर एक दफा पसे पर्दा चले गए हैं। अमनो अमान की सूरत हाल हो, महंगाई की सूरत हाल हो, अवाम इस वक्त सबसे ज्यादा जो है वो हुक्मरानों के तर्ज अमल का और उनकी मनफी सोच का उनकी गलत पॉलिसियों को शिकार है। बिजली की कीमत का मामला हो, बिजली का बहरान हो, गैस का बहरान हो, इन सारे बहरानों में सबसे ज्यादा नुकसान जो है वो अवाम उठा रहे हैं। और देखिए जिस तरह के इस वक्त दुनिया भर में दुनिया के मुस्लिम ममालिक में हुक्मरान जो अशराफिया है उसके खिलाफ जो एक अवामी रद्द अमल और एक अवामी बेदारी इनकलाब की सूरत में रुनमा हो रही है, कुछ अजब नहीं कि पाकिस्तान में भी आइंदा महीनों में या आइंदा बरसों के अंदर जो है वो एक बड़ी करवट जो है वो ये तब्दीली ले सकती है। क्योंकि अवाम जो है वो अपने मसाइल का हल चाहते हैं और अवाम के मसाइल का हल इस वक्त जो है वो मौजूदा हुकूमत करने में कतई तौर पर नाकाम रही है।
जी बहुत बहुत शुक्रिया सिद्दीकी साहब, लाइन पर रहिएगा। और नाजरीन, कतर से हमारे किसी नाजर ने राबता किया है, वो इस सिलसिले में कोई सवाल करना चाहते हैं, कुछ कहना चाहते हैं। जी जनाब,
अस्सलाम वालेकुम।
वालेकुम सलाम जनाब।
हाँ, जैसे कि ये कतर, मैं कतर से बोल रहा हूँ, जैसे कि पाकिस्तान का देखा, मैं देखने के बाद में ये सब समझा, मैं दिल्ली सब देखता हूँ, देखने के बाद में मेरे को लगा जैसे ये जो पाकिस्तान में अभी सूरत हाल है वहाँ का आवाम जो है सब क्यों नहीं एकजुट होके एक मुश्त होके इसको अमेरिका के खिलाफ कोई आवाज निकाल रहे हैं, निकालना चाहिए। क्या चीज से हम डरते हैं? जैसे अभी हम लोग के गुजरा है, ये महीना चल ही रहा है मुहर्रम हरम का, अभी अभी जो हसन हुसैन हुसैन साहब के जो ये गुजरा है उस पर हम लोग गौर करें, देखें, मुसलमान है हम लोग, हम लोग का जो कलम पाक है, जो ईमान है, जो इस्लामिक धर्म है जो है उसको हम लोग फॉलो करें चले उसके हिसाब से। ये क्यों हम अमेरिका से डर रहे हैं? क्यों आज मरना ही है, कल मरना ही है, ये सब नजर में रखना चाहिए सबको। एक पाकिस्तान, एक मुस्लिम भाई हम लोग सब होके क्या है, कुर्सी क्या है? कुछ नहीं है, कुर्सी के लिए नहीं लड़े, देश के लिए, ये हम लोग का इमाम है, सब मुस्लिम है, एकजुट होके लड़ना चाहिए। अमेरिका से क्यों डरे? जो ये संसद वेरवेज जो को बात हुआ था खाली करने के लिए, उसको खाली कराया जाए, अमेरिका का एक दो दिन हटाया जाए। क्या आज भी जो जनरल परवेज मुशर्रफ साहब ने इराक के साथ में किया, अफगानिस्तान के साथ में करवाया, अमेरिकन के मिल गया, अभी भी वहाँ का जनता को कोई सुख नहीं मिला है?
जी बहुत हा? बहुत शुक्रिया, बहुत बहुत शुक्रिया जनाब, बहुत बहुत शुक्रिया। जहाँ तक आवाम का सवाल है तो आवाम मुसलसल अमेरिका के खिलाफ आवाज भी उठा रहे हैं, मुजाहरे भी कर रहे हैं। सफदर रजा साहब, जनाब सदर आसिफ अली जरदारी की बीमारी के बारे में आम तासुर पाकिस्तान में क्या है?
बिल्कुल, जैसे कि हमारे कतर के एक नाजर ने कहा, मैं उनको पहले बात कर लूं। अगर आज आप देखें तो पाकिस्तान की अवाम की अक्सरियत, बल्कि अगर पाकिस्तान की अवाम किसी एक नुक्ते पर यकजुट हैं और एक नुक्ते पर मुत्तफिक हैं तो वो एंटी अमेरिकनिज्म है। पाकिस्तान की सारे अवाम چاہے وہ بھلے کسی ہی پولیٹیکل پارٹی سے ہوں، وہ امریکہ کے خلاف ہیں۔ اس لیے میں اپنے دوست جو کہ لاہور سے ہمیں جوائن کیا ہوا تھا، ان کی اس بات سے تھوڑا سا اختلاف کروں گا کہ اگلا سال انتخابات کا سال ہے۔ ارے بھائی، پہلے امریکہ کو پولیٹیکل الائنمنٹ کر دینے دو، تاکہ جو بھی حکومت آتی ہے، جو بھی پولیٹیکل الائنس بنتے ہیں، جو بھی بنتے ہیں، چاہے وہ آئی جی آئی ہو، چاہے وہ نیا آئی جی آئی جو ابھی اشارہ ہوا کہ وہ بننے جا رہا ہے، پولیٹیکل پارٹیز جس میں بہت سارے ہمارے اسٹیبلشمنٹ کے قریب سمجھنے والی جماعتیں ہیں۔ تو میں یہ سمجھتا ہوں کہ پہلی دفعہ پاکستان کی عوام اگر کسی ایک نقطے پر، اس دفعہ جو الیکشن ہوں گے، چاہے وہ 12 میں ہوں، چاہے وہ 13 میں ہوں، ان الیکشنز میں سب سے بڑا نقطہ اینٹی امریکنزم کا ہوگا، اور پاکستان کا بچہ بچہ اینٹی امریکنزم پہ ہے۔ اس دفعہ پہلی دفعہ محرم کے سارے جلوسوں میں مرد آباد امریکہ کا نعرہ تمام لوگ مل کے لگا رہے تھے، تمام پولیٹیکل پارٹیز میں اینٹی امریکن ریٹرک ہے، چاہے وہ عمران خان کا ہو، چاہے وہ مسلم لیگ نون کا ہو، چاہے پیپلز پارٹی کا لوگ ہوں، وہ اور فوج ایک ہیں۔ کیا اگر ہم یہ کہیں کہ پاکستان ایک ایسا ملک ہے جس کی فوج امریکہ کے خلاف لڑ رہی ہے، تو یہ بہت بڑی بات ہوگی، اور یہ بہت بڑی تبدیلی ہے جو پاکستان میں نظر آیا ہے۔ آپ نے جو سوال کیا کہ پریزیڈنٹ زرداری کی بیماری پر جو قیاس آرائیاں ہوئیں، وہ قیاس آرائیاں جو ہے وہ بالکل حقیقت کے بالکل قریب تھیں، کیونکہ صدر کا اس طرح کا کوئی پلان نہیں تھا۔ میمو گیٹ، جس کو میمو اسکینڈل کہتے ہیں، اس کے بعد سپریم کورٹ میں اس کو اٹھایا جانا، اور اس کے بعد عوام کی طرف سے بہت رد عمل آ جانا، بہت بڑا ایک واقعہ تھا جس نے صدر پر بہت زیادہ دباؤ دیا۔ اور آپ نے دیکھا کہ کیسے جب پریزیڈنٹ باراک اوباما کو ان کو ٹیلی فون آیا، تو کیسے وہ کہتے ہیں کہ ان کی بے ربط گفتگو تھی۔ تو صدر مملکت جو ہے، اگرچہ ٹھیک ہے بیماری میں گئے ہیں اور وہ انہوں نے اپنے دل کا علاج کرایا ہے، لیکن پاکستان میں ان کے جانے سے بہت زیادہ قیاس آرائیاں ہوئی ہیں، اور یہ قیاس آرائیاں جو ہے وہ ساری جھوٹ پر مبنی نہیں ہیں، اور وہ صرف قیاس آرائیاں ہی نہیں ہیں، بلکہ اس میں سچ ہے کہ پریزیڈنٹ زرداری پر بہت زیادہ دباؤ تھا کہ یہ میمو اسکینڈل کیا ہے، یا وہ پاکستان میں کس انداز میں وہ امریکہ کے ساتھ تعلقات جھٹ کیے ہوئے ہیں۔ تو میرا یہ خیال ہے کہ ان کے جانے کی وجہ سے ایک بڑا پولیٹیکل پریشر ان کے اوپر سے ڈی پریشر ہوا ہے، اور اب ایسے لگتا ہے کہ انہوں نے ایک سیاسی پوائنٹ سکور کیا ہے، اور جب وہ واپس آئیں گے تو ان پر سے کافی پریشر اتر چکا ہوگا، اور اب جو لگتا ایسا ہے کہ جب وہ واپس آئیں گے تو نئی پولیٹیکل ری الائنمنٹ ہوئے گی، سیاسی جوڑ توڑ نیا ہوگا، اور اب ایسا لگتا ہے کہ پاکستان کی جو ہے وہ سیاسی جو غیر یقینی صورتحال تھی، مجھے اس میں اضافہ ہوتا ہی نظر آتا ہے۔
جی، بہت بہت شکریہ زیدی صاحب۔ جناب آپ کیا کہتے ہیں، بعض حلقے جی تو زرداری صاحب کی دبئی روانگی کو ایوان صدر سے ان کی روانگی سے تعبیر کر رہے ہیں، اور ان کا کہنا یہ ہے کہ دبئی سے فی الحال ان کی واپسی ہونے والی نہیں ہے۔ آپ کی نظر میں حالات کیا بتا رہے ہیں؟
جی، جیسے میں نے پہلے عرض کیا، یہ زرداری صاحب ہوں یا وہاں پر کوئی بھی ایوان صدر میں بیٹھنے والا جو بھی شخص ہو، بات ہے شخص کی نہیں بلکہ اقتدار کے اس کلیش کی، جو کہ آئی ایس آئی اور سی آئی اے کے درمیان چلا ہوا ہے۔ اب ایوان صدر سے اگر وہ سب ہدف حاصل نہیں ہو سکتے جو کہ امریکہ چاہتا ہے، تو پھر وہاں پر امریکہ کی کوشش ہوگی کہ کوئی ایسا افیکٹو صدر ہو، یا یہی صدر اگر ہیں تو پھر ان کے ذریعے کس طرح سے وہ اپنے معاملات کو چلائے۔ ویئر ایز آرمی اس طرح سے احکامات لینے کو تیار نہیں نظر آتی، اور آرمی غالباً یہ جو دو پوسٹ پر حملہ ہوا اس کے بعد سے ان میں ایک اوپر سے نیچے تک ایک اس طرح کا ریئیکشن ہے، شدید ریئیکشن ہے، جس کا مطلب سوورینٹی پاکستان کی تو ہے ہی، لیکن یہ حملہ آرمی کے اوپر بطور انسٹیٹیوشن ہوا ہے، اور ان کو بھی یہ میسج مل گیا ہے، پاکستان کی آرمی کو، یہ پلانڈ حملہ تھا، جو کہ ہمارے جرنیلوں نے بھی کہا ہے اور امریکہ اس کو ڈینائی کرتا رہا، لیکن عملاً بات یہی ہے کہ یہ پلانڈ حملہ تھا۔ آرمی کو یہ بتانا تھا کہ ہم اپنے جہازوں کے ذریعے، اور اگلا مطالبہ جو ان کا تھا کہ نیٹو کی افواج کو فٹ سولجر پاکستان کے علاقے میں داخل ہوں اور وزیرستان میں بالخصوص جا کر، تو یہ آرمی، نیٹو کی آرمی کا پاکستان میں آنا، پاکستان میں نیٹو کے جہازوں کا آ کر حملہ کرنا، یہ کسی بھی طرح آرمی کو قابل قبول نہیں ہو سکتا۔ اور اسی طرح جو بھی حکومت، چاہے وہ پارلیمنٹ کے ذریعے پرائم منسٹر اور پریزیڈنٹ کی موجودہ پریزیڈنٹ کی موجودگی یا کسی نئے پریزیڈنٹ کی موجودگی، وہ ممکن نہیں ہے کہ یہ آرمی کے جو فیوچر پلانز ہیں اس سے ہٹ کر وہ کوئی بات کر سکیں۔ اب زرداری صاحب کے جانے میں کئی جہاں اور بہت سے عوامل ہیں، اس میں اس بات کو بھی سامنے رکھنا چاہیے کہ یہ جو میمو ہے اگر یہ ثابت ہوتی ہے تو پھر اس کا جو آرٹیکل 6 ہے وہ اس کے ذریعے ٹریزن کا معاملہ بنتا ہے، اور یہ ٹریزن کا معاملہ کس پر بنتا ہے یہ آنے والا وقت بتائے گا۔ کورٹ میں بات چل پڑی ہے، اور وہ منصور اعجاز جو امریکہ میں ہے، جو جھوٹ، جو فاکس پر ہمیشہ آ کر اپنی تجزیہ نگاری کرتا رہا، جو یہودیوں کا زائنسٹ کا چینل ہے اور سی آئی اے سے اس کے تعلقات ہیں، تو اس کے بیان کیا ہوں گے، وہ کس کی طرف لے کر جائے گا معاملے کو۔ وہاں سفیر صاحب آلریڈی، سابق سفیر صاحب موجود ہیں، ان کے تانے بانے بھی سی آئی اے کے ساتھ جانے پہچانے ہیں، تو یہ ایک ایسا معاملہ ہے جس اگر یہ آگے چلا تو پھر الٹیمیٹ کسی بھی غیر ملکی حکومت کو دعوت دینا افواج پاکستان کے خلاف، یہ ٹریزن کا معاملہ ہے اور یہ آرٹیکل 6 کے تحت آتا ہے۔ تو یہ پریشر اتنا بڑا ہے جس میں موجودہ حکومت شاید اس کو اس طرح سے فیس نہ کر سکے، اور اس میں جو دو بڑے نام آ رہے ہیں وہ صدر صاحب کا نام ہے اور حقانی صاحب کا نام ہے۔ عدالت کیا فیصلہ کرتی ہے اور کیا نتیجہ اخذ کرتی ہے ہمیں ابھی نہیں معلوم، لیکن یہ پریشرز بہت بڑے پریشرز ہیں، اور آرمی امریکہ کو فری ہینڈ اگر دے گی تو وہ پھر آرمی کی اپنی بطور انسٹیٹیوشن ایک خودکشی ہوگی، اور آرمی کے اپنے اندر پاکستان میں میں سمجھتا ہوں ایک واحد ادارہ رہ گیا ہے، یا چیف جسٹس تھوڑی بہت کوشش کر رہے ہیں یا پاکستان کی اس وقت آرمی ہے۔ میں آرمی کی سپورٹ یہ نہ سمجھ لیجئے کہ میں سپورٹ اس طرح سے کر رہا ہوں، کیونکہ آرمی جو حکومتیں بدلتی رہی اور جو ملک میں انہوں نے ظلم و ستم اور ضیاء الحق کے وقت میں کوڑے پھانسیاں، تو وہ سارا گندا کردار اپنی جگہ ہے، لیکن آج میں سمجھتا ہوں کہ آرمی کے اپنے سروائیول کے لیے یہ انسٹیٹیوشن باقی ہے، جو کہ پاکستان کی اگر سرحدیں ہوں گی تو یہ انسٹیٹیوشن ہوگا، اور یہ انہیں سمجھ آ رہا ہے کہ اتنی بڑی فوج کو کوئی بھی، نہ ایک صوبہ اس کا بوجھ اٹھا سکتا ہے اور نہ ہی کوئی اور ملک، اس لیے پاکستان کی سرحدوں کی حفاظت، اس آرمی کی اپنی سروائیول کی اپنی حفاظت اس کی ضرورت ہے، اور اس کے لیے میرا اپنا یہ خیال ہے کہ اب کی بار شاید یہ امریکہ کو تھوڑا سا ٹف ٹائم دیں یا اس کو اس طرح سے فری ہینڈ نہ دیں۔ ابھی مجھے یعنی کل کی خبر جو ملی وہ یہ تھی کہ پاکستان کی فوج نے جو اس کا فلی فنکشنل ایئر ڈیفنس ہے افغانستان کے بارڈر پر، انہوں نے فلی فنکشنل اپنا جو ڈیفنس ہے اس کی تیاری کی ہے، اور ایئر جو اس کی جو فضائی معاملہ ہے اس کو کافی انہوں نے اپنے کنٹرول میں کرنا چاہا ہے، جس کے جواب میں آج امریکہ میں یہ ایک اشتہار کے ذریعے وہاں پر ایویشن ایڈوائزرز اپوائنٹ پاکستان کے لیے، پاکستان افغان بارڈر کے لیے ایک ایویشن ایڈوائزرز اپوائنٹ کرنے کی بات چلی ہے، جس میں وہ کانٹریکٹرز کو اپوائنٹ کرنا چاہیں گے نہیں بلکہ کریں گے، جس طرح ریمنڈ ڈیوس کو انہوں نے اپوائنٹ کیا ہوا تھا سی آئی اے نے، زمینی علاقے کے لیے، اس طرح سے اب وہ پاکستان کی یہ ایئر ڈیفنس کے جواب میں ایویشن کے کانٹریکٹرز اپوائنٹ کرنے جا رہے ہیں، تو مجھے لگتا یہ ہے کہ اس خطے میں پاکستان آرمی اور نیٹو اور امریکن انٹرسٹ کے درمیان کلیش بڑھے گا۔ اب اس کلیش کے نتیجے میں پاکستان جو کہ پہلے ہی بہت ہی غیر یعنی استحکامی کا شکار ہے، اس میں اضافہ ہوگا۔ اور ایک اور بات بھی سامنے رکھنے کی ہے کہ اس پورے ریجن میں بالخصوص افغانستان اور اس بارڈر پر صرف پاکستان کا ہی انٹرسٹ نہیں ہے، بلکہ اس میں چین بھی اپنا انٹرسٹ رکھتا ہے، روس کا انٹرسٹ ہے، سینٹرل ایشین ریاستوں کا انٹرسٹ ہے، انڈیا کا بہت بڑا انٹرسٹ ہے، اور انہوں نے تو بہت بڑی انویسٹمنٹ وہاں کی ہوئی ہے بالخصوص پاکستان کے اگینسٹ۔ تو پاکستان کی آرمی کبھی بھی یہ افورڈ نہیں کر سکتی کہ افغانستان مکمل طور پہ انڈیا کے کنٹرول میں چلا جائے، یا وہاں پر مکمل کنٹرول امریکہ کا اس طرح سے رہے ہمیشہ کے لیے۔ تو پاکستان کا بہت بڑا سٹیک ہے افغانستان میں، اور وہاں کی حالات کا جو اثر ہے وہ پاکستان کی سیاست، معیشت اور روزمرہ کی زندگی پر ہے۔ پاکستان کی سڑکوں سے لے کر، یعنی کئی ارب لگیں گے تو یہ سڑکیں جو نیٹو کی سپلائی لے کر جاتی رہی ہیں، ان سڑکوں کو مرمت کرنے کے لیے کئی ارب روپیز چاہیے ہوں گے۔ وہاں کی جو غربت ہے، وہاں پر ہزاروں جو پاکستان آرمی کے فوجی مر چکے ہیں نیٹو کی امریکہ کی اس جنگ میں، یہ تمام بوجھ پاکستان نے اٹھایا ہوا ہے۔ اور اگر پاکستان کے عوام اسی صرف یعنی وہ بے وقوف نہیں ہے کہ وہ امریکہ کے خلاف ہو گئے ہیں، اس کے ریزنز ہیں، پاکستان کی غربت کی وجہ، پاکستان میں انسٹیبل ہونے کی وجہ، پاکستان میں جو دہشت گردی کی وجہ، پاکستان کی غیر استحکام ہونے کی وجہ، یہ ساری ان کی نظروں میں ہے۔ پاکستان کا دیہات کا آدمی کہتا ہے کہ جی حکمران تھے امریکہ رلے ہوئے نے، تو یہ جو اور وہ ان دونوں کے خلاف ہے۔ یہ الائنسز اگر بنے بھی، اور وہ تمام کے تمام الائنسز جو پرو امریکہ ہوئے، جو کہ لگتا ہے کہ جس وقت ساری سیاسی جماعتیں امریکہ کی ساتھ ہی ان کے انٹرسٹ جڑے ہوئے ہیں، خواہ وہ عمران خان ہو یا وہ جماعت اسلامی ہو یا کوئی بھی ہو، یہ سب ایک طرف ہوں گے اور عوام ایک طرف ہوں گے۔ عوام کا پریشر، یہ رضا صاحب نے بالکل ٹھیک کہا کہ کوئی بھی پارٹی عوام کا جو اینٹی امریکن جو اس وقت ان کے جذبات ہیں، اس کے اگینسٹ کوئی بھی جماعت نہیں جا سکتی۔ اور سو مچ سو کہ وہ جماعت اسلامی جو ساری عمر امریکہ کی دمچلہ تھی، اس کے پیسوں پر پلی، وہ آج امریکی سامراج مرد آباد کا نعرہ لگانے پر مجبور ہوئی بھی ہے۔ تو اس کی ایک وجہ ہے، وجہ یہ ہے کہ پاکستان کے عوام امریکہ کے خلاف ہیں۔ اگر فوج نے بھی یہ طے کر لیا کہ وہ امریکہ کے اس طرح کے احکامات ماننے کو تیار نہیں ہے، تو پھر لگتا ہے کہ پاکستان مشکل حالات سے ضرور گزرے گا۔ لیکن میں سمجھتا ہوں کہ باعزت زندگی، عزت نفس کے ساتھ زندہ رہنا ایک بات، اور دوسرا شاید پاکستان میں ایک سیاسی معاشی استحکام اسی میں سے ڈیولپ ہو۔ آپ دیکھیں ایران پہ سینکشنز لگنے کا نتیجہ یہ نہیں ہوا کہ ایران ختم ہو گیا ہے، ایران سینکشنز لگنے کے نتیجے میں مضبوط ہو کر ایمرج ہوا ہے۔ وہاں پر اگر سینکشنز کے نقصانات تو اپنی جگہ ہیں، لیکن اس کے پازیٹیو رزلٹ یہ ہے کہ وہ طور قوم ایک مضبوط قوم کے طور پہ کھڑے ہو کر انہوں نے صدام سے بھی لڑائی لی اور امریکی سامراج کا بھی مقابلہ کیا ہے۔ تو ہو سکتا ہے کہ یہ امریکہ کے خلاف جو لہر ہے عوام میں اور فوج میں، اگر تھوڑی سی بھی جان آ گئی تو شاید پاکستان ایک آزاد پاکستان بن پائے، وہ پاکستان جس کا تصور قائد اعظم نے اور اس کے بعد ذوالفقار علی بھٹو نے ایک انڈیپینڈنٹ فارن پالیسی رکھنے والے پاکستان کا تصور دیا تھا۔ تو میں تو پر امید ہوں کہ حالات جو بھی ہوں، اس میں امریکہ کے خلاف جو جذبات ہیں اس کو روکنا بہت مشکل ہوگا۔
بہت بہت شکریہ زیدی صاحب۔ صدیقی صاحب آپ لائن پر ہیں جناب؟
جناب
جناب یہ میمو اسکینڈل، ایوان صدر اور جی ایچ کیو میں کشیدگی، نیٹو کا حملہ، صدر صاحب کی بیماری، گشت کرتی ہوئی افواہیں، ان سب کے پیچھے آپ کو امریکہ کی कोई साजिश अमेरिका का हाथ नजर नहीं आता है?
इस बारे में जैसा कि मैंने पहले भी बात निशानदेही की थी कि पाकिस्तान में जो इस वक्त सारा सियासी ढांचा जिन मकासिद और एजेंडे के तहत उस्तवार किया गया है वो सारा ही अमेरिका ही के इशारों पर है। हत्ता के अमेरिका अमेरिकी अहलकारों के कहने पर यहाँ पर हुकूमत साजी भी हुई और सूबों तक और मकामी हुकूमतों तक बलदियाती निज़ाम तक में जो है वो अमेरिका की दखल अंदाजी रही। तो इसमें जो मौजूदा कैफियत है इस वक्त भी इसमें अमेरिकी किरदार को नज़रअंदाज नहीं किया जा सकता क्योंकि जिस तरह से असरो नफूज पाकिस्तान की सियासत में अमेरिका का रहा है चाहे वो सिविलियन हुकूमत के तहत रहा हो या मिलिट्री हुकूमत के तहत रहा हो उसमें इस वक्त जो मौजूदा सूरत हाल है उसमें भी जो है अमेरिका के किरदार को नज़रअंदाज नहीं किया जा सकता। लेकिन ये बात अब मेरे ख्याल से जो है वो जो बाख्तियार और मुख्तदर कुवतें हैं उनकी समझ में भी आ रही है और समझ में आ जानी चाहिए क्योंकि गुज़िश्ता 10 सालों में यहाँ पाकिस्तान की दीनी और सियासी जमातों ने जिस तरह से इस्तेमार के खिलाफ एक पूरी जद्दोजहद की है उस जद्दोजहद के नतीजे में आवाम की सोच में एक गैर मामूली तब्दीली आई है और मुझे जहरी साहब से इस बात से इत्तेफाक नहीं है कि जमात इस्लामी जो है वो अमेरिका नवाज रही है। जमात इस्लामी की तो पूरी तारीख इस बात से इबारत रही है कि वो कम्युनिज्म और कैपिटलिज्म के खिलाफ जद्दोजहद करती रही है। इस वक्त भी अगर किसी पार्टी का सिंगल पॉइंट एजेंडा है वो जमात इस्लामी का एजेंडा है जो पूरे शदोमत के साथ ये नारा बुलंद कर रही है गो अमेरिका गो। तो मैं ये समझता हूँ कि इस वक्त दोनों सूरतें हैं इसमें अमेरिका के किरदार को नज़रअंदाज नहीं किया जा सकता लेकिन इसमें जो काबिल जिक्र बात है वो यही है कि अगर आज पाकिस्तान की फौज भी अमेरिका के आंख में आंख डालकर बात कर रही है तो उसकी बुनियादी वजह यही है कि उसे अमेरिका के हवाले से अवाम के जज्बात का एहसास है अवाम के जज्बात का इल्म है और अवाम के इस जज्बात को इस नहज पर ले जाने में जमात इस्लामी समेत दीनी सियासी जमातों का किरदार जो है वो काबिल जिक्र है। तो बुनियादी बात आगे जो जाएगी वो यही होगी कि अगर अमेरिका कोई अपना यहाँ किरदार अदा करना चाहता भी है तो शायद अब वो उस पोजीशन में नहीं है कि वो किरदार अदा कर सके क्योंकि इसमें जो अमेरिका हमारे पाकिस्तानी फौज का जो मिजाज और मूड नजर आ रहा है वो उनके साथ अमेरिकियों के साथ किसी मुफाहमत का नजर नहीं आ रहा है क्योंकि जो नुकसान फौज को अमेरिका के हाथों मुशर्रफ के दौर से लेकर ताहाल उठाने पड़े हैं वो उसकी कीमत जो है वो खुद बहुत भारी है और वो फौज मुस्तकिल चुका रही है। तो फौज के हलके भी इस बात को अच्छी तरह से नोट कर रहे हैं और महसूस कर रहे हैं कि अमेरिका की मुदाखलत ख्वाह किसी भी शक्ल में हो वो मेरे ख्याल से अवाम और फौज के लिए बहुत ज़्यादा काबिल कबूल नहीं होगी। तो इसमें मुझे तो कोई शक व शुबा नहीं है कि जो जरदारी साहब की बीमारी है और जो उनकी दुबई रवानगी है और फिर दुबई रवानगी देखे ना इसमें बड़ी वाजे बात हेलरी क्लिंटन
एक मिनट का वक्त हमारे पास रह गया है।
हेलरी क्लिंटन ने खुद ये बात कही है कि सदर जरदारी सेहत याब होकर पाकिस्तान जाएंगे। इसका मतलब ये है कि दरूने खाना कोई ऐसी कोशिशें भी हो रही हैं कि अगर जरदारी साहब का कोई किरदार कम हो रहा है तो इस किरदार को बढ़ाने के लिए अमेरिका जो है वो सहारा दे। लेकिन अमेरिका को ये बात अच्छी तरह समझ लेनी चाहिए कि अब किसी मुर्दा घोड़े पर वो अगर दाव लगाएगा तो उसको नुकसान का सामना करना पड़ेगा।
बहुत बहुत शुक्रिया, बहुत बहुत शुक्रिया सिद्दीकी साहब। सफदर रजा साहब एक मिनट का वक्त है हमारे पास, अगर आप कुछ कहना चाहें।
पाकिस्तान का कोई भी सदर नेचुरल तरीके पर और अपनी सदारती मुद्दत का इख्तिताम करके नहीं गया। मैं आगाज करता हूं मेजर जनरल सिकंदर मिर्जा को अयूब खान ने हटा दिया, فیلڈ مارشل محمد ایوب خان کو ایک عوامی ایجیٹیشن کے بعد رخصت ہونا پڑا، جنرل محمد یحییٰ خان کو جو ہے وہ سانحہ مشرقی پاکستان کے بعد ہٹانا پڑا، چودھری فضل الہی کو جنرل ضیاء الحق نے پری میچورلی ہٹا دیا، جنرل ضیاء الحق طیارے کے حادثے میں مارے گئے، غلام حصہ خان کو ایک بھی غیر سیاسی حالات کی وجہ سے استعفیٰ دینا پڑا، فاروق لغاری نے عدم اعتماد کی تحریک سے ڈر کے استعفیٰ دے دیا، محمد رفیق تارڑ کو جناب پرویز مشرف نے ایک صدارتی آرڈر کے تحت وقت سے پہلے ریٹائر کر دیا، جنرل مشرف کو بھی امپیچمنٹ کے ڈر سے بھاگنا پڑا، اور اب نہیں معلوم کہ پاکستان کا موجودہ صدر کس انداز میں رخصت ہوتے ہیں۔
بہت بہت شکریہ، بہت بہت شکریہ، اس کے لیے انتظار کرنا پڑے گا۔ اور اسی کے ساتھ انداز جہاں اپنے اختتام کو پہنچتا ہے، ہم آپ سے اجازت چاہتے ہیں، خدا حافظ۔